بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین, سلام عرض کرتا ہوں آپ کی خدمت میں بھی, اور امید کرتا ہوں کہ ہمارے پیارے پیارے ناظرین بالکل ٹھیک ٹھاک ہوں گے, بالکل خیر خیریت سے ہوں گے اور اپنی صبح کا آغاز اللہ تعالیٰ کے پاک اور برکت نام سے کر چکے ہوں گے.
جی بہت شکریہ خورم, بہت ہی خوبصورت بات کی. انشاءاللہ آپ کی آج کی صبح صبح بہت ہی خوبصورت ہوگی, آپ کا آج کا دن بھی بہت 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 پیارا گزرے گا.
جی اور ہمارے ہفتے کا موضوع بڑا اہم
موضوع بہت اہم موضوع
اور آج جو ہے اس کا نچوڑ بھی نکالنے والے ہیں.
آج ہم جوس نکالنے والے ہیں میں ڈال کے اس کا. بالکل
صحیح, اور کون جوس نکالنا ہے یہ اگلے حصے میں بتائیں گے. جوس نکالنے
پہلے ہم ہفتے کا موضوع یاد دلا دیں ناظرین کو. جی ہاں, آج کل کی نئی نسل کے بچے اور والدین کے فرائض کیا ہیں؟ ویسے میرے خیال سے آج کل کے بچے جو والدین پہ کچھ سوار سے, آپ کا کیا خیال ہے؟
بالکل ایسا ہی ہے, سوار بھی ہیں اور دوسرا بات دوسری بات یہ ہے کہ ان کی ایکسپیکٹیشنز بہت زیادہ بڑھ چکی ہیں.
بالکل,
اور شاید اس میں ایک وجہ یہ ہے کہ شاید وہ سمجھ نہیں پاتے کہ ماں باپ کتنی مشکلات سے گزر کے اپنا ان کو پالا پوسا اور کیا ان کی مشکلات ہیں. تو میرے خیال میں ایک وجہ یہ بھی ہے کہ بچے سمجھتے نہیں ہیں, اس کی یہ وجہ بھی ہے کہ ماں باپ کو اپنے بچوں کو بتانا چاہیے کہ ہم
فورم آپ کی بات جو آپ نے بہت خوبصورت بات کی یہاں پہ, کنورزیشن یا بات چیت کا جو مسئلہ ہے وہ آج کل بہت ہے, بات چیت کر کے مسئلے کو حل نہیں کر رہے.
بالکل,
تو یہ مسائل اور بڑھ جاتے ہیں, بچوں کے توقعات بڑھ جاتے ہیں یا والدین کے توقعات بڑھ جاتے ہیں. بہترین چیز ہے کہ بات چیت کر کے مسئلے کا حل نکالا جائے. تو آپ کا کیا خیال ہے اس بارے میں ناظرین؟ ہمیں ضرور بتائے گا.
ہمیں بتائیں facebook.com/SUT Morning Show ہمارا فیس بک کے صفحے کا ایڈریس ہے, اور بہرحال اس کو مت بھولیے گا. جو بھی چیز شیئر کرنا چاہیں ضرور شیئر کریں. وقت ہوا ہے رباب کہاں پر جانے کا.
ہمیشہ کی طرح مولا کائنات کا خوبصورت فرمان سنتے ہیں اور پھر ناظرین پروگرام صبح زندگی کو آگے چلائیں گے. ہمارے ساتھ رہیے گا.
بسم اللہ الرحمن الرحیم. امیر المومنین حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام کا ارشاد گرامی ہے, سب سے زیادہ بدبخت اور ناتواں شخص وہ ہے جو کسی کو اپنا دوست نہ بنا سکا ہو, اور اس سے بھی زیادہ کمزور اور بدبخت وہ ہے جو دوست بنانے کے بعد اس کو کھو دے.
مولا کائنات امیر المومنین حضرت علی علیہ السلام کا آپ لوگوں نے فرمان ملاحظہ فرمایا, اور امید کریں گے, کوشش کریں گے کہ اس فرمان پہ عمل کریں
انشاءاللہ.
جی میرے ساتھ آج اسکائپ کے ذریعے اسلام آباد اسٹوڈیو میں لیلا بتول صاحبہ ہوں گی, جو ایک وکیل ہیں ہائی کورٹ اسلام آباد کی, اور اس کے ساتھ ساتھ سماجی کارکن بھی ہیں. ان سے ہم اپنے ہفتے کے موضوع کے سلسلے میں گفتگو کریں گے,
اور انشاءاللہ میرے ساتھ اسٹوڈیو میں قصبر عباس الوی صاحب ہوں گے, اور ہم بھی آج اپنے ہفتے کے موضوع کا نچوڑ نکالیں گے, اور یہ بول سکتے ہیں کسی طرح نتیجے پہ پہنچنے کی کوشش کریں گے.
تو بڑی اچھی بات ہے. تو آپ لوگ آج کا پروگرام دیکھتے رہیے گا, امید کریں گے, اور یقین سے کہتا ہوں کہ انشاءاللہ آج کا پروگرام آپ لوگوں کے لیے مفید ثابت ہوگا. اچھا اب ہم کہاں جا رہے ہیں؟
اب ہم جا رہے ہیں ہمیشہ کی طرح سیب صاحبہ کی خدمت میں, اور آج دیکھتے ہیں سیب صاحبہ میں کس پھل کے فوائد کے بارے میں بتا رہی ہیں, اور پھر پروگرام صبح زندگی کو آگے چلائیں گے. ناظرین ہمارے ساتھ رہیے گا.
السلام علیکم. آج ہم بہت ہی خوبصورت سے پھل, بہت ہی اچھے پھل یعنی ناشپاتی کے بارے میں آپ سے بات کرنے جا رہے ہیں. ناشپاتی ہرے یا زرد رنگ کا پھل ہوتا ہے, رسیلا ہوتا ہے اور مخروطی شکل کا, خوشبودار ہوتا ہے اور بہت عمدہ مزے والا. اسے بعض جگہوں پر پھلوں کا بادشاہ بھی کہتے ہیں, ویسے بر صغیر میں تو آم کو پھلوں کا بادشاہ کہا جاتا ہے. اس پھل کا درخت مغربی ایشیا اور مشرقی یورپ سے نکلا ہے. خصوصیت کے ساتھ شمال مغربی ایران اور سلسلے کوہائے قفقاز سے. ناشپاتی کی گوناگون قسمیں ذائقے کے اعتبار سے کھٹی یا میٹھی ہوتی ہیں. اس پھل میں زنک, فولاد اور مینیزیم پایا جاتا ہے. چونکہ ناشپاتی رسدار وٹامن سی اور ای کیلشیم والا پھل ہے, اور اس میں وٹامن سی بھی ہے, اس لیے یہ آپ کی جلد کے لیے بے حد فائدہ مند ہے. اس کی ایک خاصیت یہ ہے کہ یہ ملین ہوتا ہے. اس طرح اس کے اندر کے باریک دانے جو کھاتے وقت دانتوں کے نیچے محسوس ہوتے ہیں, وہ بدن کے فالتو مواد کو زائل کرنے میں بہت مددگار ہوتے ہیں. ناشپاتی کے درخت کے وہ حصے جو غذائی یا طبی ضروریات کے تحت کام آتے ہیں, وہ نمبر 1 پھل, نمبر 2 پتے, نمبر 3 درخت کی چھال. ناشپاتی کو کچی حالت میں یا پکا کر کھایا جا سکتا ہے، مثال کے طور پر مربے وغیرہ کی شکل میں۔ ناشپاتی کا چھلکا جس پر دھوپ پڑ چکی ہو وٹامن کے لحاظ سے بہت زیادہ مقوی ہے۔ اس کے علاوہ اس پھل کا زیادہ تر فائبر یا ریشہ اس کے چھلکے میں ہی ہوتا ہے، اس لیے کھاتے وقت اس کا چھلکا نہ اتاریں۔ وہ لوگ جنہیں بڑھے ہوئے فشار خون یا ہائی بلڈ پریشر کی بیماری ہے، وہ اگر مستقل طور پر ناشپاتی کھائیں تو ان کا خون رقیق ہو جائے گا۔ ناشپاتی میں شامل اجزاء ایسی بیماریوں کے بعد جن میں انسان کی قوت مدافعت کمزور پڑ جاتی ہے، بدن کی تقویت کے لیے بہت مفید ہے۔ شاید اسی لیے بیماروں کے لیے پکی ہوئی ناشپاتی اور اس کا رس تجویز کیا جاتا ہے۔
آپ لوگوں نے ناشپاتی کے فوائد ملاحظہ فرمائے، اور وقت ہوا ہے اب ہمارے گفتگو کے حصے کا۔ لیکن اس سے پہلے کہ ہم گفتگو کے حصے کی طرف جائیں، ہمارے ساتھ اسکائپ پہ موجود ہیں لیلا بتول صاحبہ، اسلام آباد اسٹوڈیو سے سلام عرض کرتا ہوں لیلا بتول صاحبہ آپ کی خدمت میں، اور شکریہ ادا کرتا ہوں آپ کا، بہت شکریہ آپ نے بارہ ٹائم نکالا ہمارے لیے۔ انشاءاللہ آپ سے گفتگو کریں گے ہم لیلا بتول صاحبہ، لیکن ابھی ہم جائیں گے ہمارے مہمان جو اسٹوڈیو میں موجود ہیں ان کی طرف، اور چلیں گے رباب کی طرف تاکہ رباب گفتگو کو چلا سکیں۔
جی بہت شکریہ خرم، جس طرح میں ناظرین کو بتا چکی ہوں کہ ہمارے ساتھ محترم قصور عباس الوی صاحب اسٹوڈیو میں موجود ہے، اور آج ہم بچوں کی جو نئی نسل ہے اور والدین کے فرائض یا ان کی جو بیچ مشکلات ہیں اس بارے میں بات کریں گے۔ السلام علیکم۔
السلام علیکم،
کیسے ہیں قصور صاحب؟
بالکل ٹھیک،
اور بہت شکریہ تشریف لائے پروگرام میں۔
آپ کا بھی بہت شکریہ آپ نے بلایا۔
قصور صاحب، بہت اہم موضوع، اور آج کل اس موضوع پر کافی گرما گرم بحث بھی چل رہی ہے، اور یہ بول سکتے ہیں کافی مشکلات کا بھی سامنا ہو رہا ہے اس موضوع میں۔ یہ جو موضوع ہمارا آج کا ہے کہ بچوں کی نئی نسل اور والدین کے فرائض، اس کی اہمیت ہماری زندگی میں کیا ہے؟
جی، بسم اللہ الرحمن الرحیم، الحمد لله والصلاة على اهلها لا سيما بقية الله الاعظم روحي وارواح العالمين له الفدا۔ ایک بار پھر آپ کا شکریہ ادا کرتا ہوں، یہ بہت مہم موضوع ہے، اہمیت کا حامل ہے، اس میں کوئی شک نہیں ہے، شک کی گنجائش ہی نہیں ہے، کیونکہ آج جو ہمارے مسائل ہیں معاشرے میں، ان کے حل کے لیے بالآخر ہمیں کہیں سے تو آغاز کرنا پڑے گا تاکہ ہم اپنے مسائل کو حل کر سکیں۔ تو یہ موضوع جو ہے، جب بھی ہم اس موضوع کو دیکھتے ہیں، جب ہم اخلاقی مباحث کو مطرح کرتے ہیں، بیان کرتے ہیں، یا حقوق کی مباحث جو ہیں، ان دونوں مباحث کا ہدف یہ ہے کہ ہم ایک صالح معاشرے کا قیام جو ہے وہ عمل میں لائیں۔ لہٰذا تمام اخلاقی مباحث اور حقوقی مباحث یہ مستقیماً اثر انداز ہوتی ہیں ایک بہترین معاشرے کو وجود میں لانے کے لیے۔
صحیح۔
لہذا اگر ہماری نسل، آج ہم اپنی نسل کو بہترین مستقبل دینے کی کوشش کریں، ان کی تربیت کریں، والدین بچوں کی تربیت پر جو ہے اپنا وقت نکال کے اس موضوع پہ، سب سے پہلی بات یہ ہے کہ اپنی تربیت کریں، والدین پہلا ہدف یہی ہوتا ہے کہ انسان اپنی تربیت کرے، جب تک انسان اپنی تربیت نہیں کر سکتا وہ دوسروں کی تربیت بھی نہیں کر سکتا۔ لہذا والدین اپنی تربیت کی طرف جو ہے توجہ کریں، اور اس کے بعد اپنی اولاد اور بچے اور نئی جو نسل ہے، تاکہ ہم ان کو بہتر مستقبل دے سکیں، اور ان کے مستقبل کے ساتھ ساتھ ایک پرامن معاشرہ جو ہے وہ وجود میں لا سکیں۔
قصور صاحب، آپ نے ایک طرف یہاں اشارہ کیا کہ والدین کے پاس وقت نہیں ہے، اور آج کل کہیں مسئلہ زیادہ تر اسی طرف ہے کہ ہر والدین جو ہے وہ اپنے جابز میں یا اپنی زندگی میں اتنے مصروف ہے کہ بچوں کی تعلیم و تربیت، یا ہم تربیت کی طرف زیادہ اشارہ کرتے ہیں، وقت ہی نہیں نکال پاتے، بعد میں توقع یہی ہوتا ہے کہ ہمارے بچے ہم سے بے احترامی کرتے ہیں یا ہماری بات نہیں مانتے، تو اس طرح کا آپ ذرا اشارہ کریں۔
جی دیکھیں جی، یہاں کہنا چاہوں گا کہ بچوں کی سعادت، چاہے آپ نظر آپ کے مد نظر ہو یا ان کی شکاوت، ان کی خوشبختی اور بدبختی دونوں کا جو دار و مدار ہے وہ والدین کی تربیت پر ہے۔ لہذا ہم دیکھتے ہیں کہ قرآن مجید میں خداوند عالم فرماتے ہیں کہ کو انفسکم و اہلیکم نارا وقودھا الناس والحجارہ، یعنی اے ایمان والو، تم اپنے آپ کو بھی اور اپنے خاندان اپنے بچوں کو بھی اس آگ سے بچاؤ جس کا ایندھن انسان اور پتھر ہے۔ یعنی یہ کوئی چھوٹی بات نہیں ہے کہ خداوند عالم نے اس حد تک جو ہے اس اہمیت پر زور دیا ہے کہ اپنے خاندان کو، اپنے بچوں کو جہنم کی آگ سے بچاؤ۔ لہٰذا اگر والدین مصروف بھی ہیں، پھر بھی ان کی ذمہ بنیادی ذمہ داریوں اور ان کی مسئولیت میں سے ہے کہ وہ وقت نکالیں اپنے بچوں کے لیے, ان کے مستقبل کے بارے میں سوچیں, ان کو بچوں کو وقت دیں, ان کی تربیت میں جو ہے اپنا مثبت جو ہے وہ کردار ادا کریں. جب تک وہ بچوں کو وقت نہیں دے پائیں گے ان کی تربیت جو ہے وہ ادھوری رہ جائے گی.
قیصر صاحب, آج کل اگر سننے میں آتا ہے یہ بات, زیادہ تر دیکھنے میں بھی بات آتی ہے کہ بچے یا والدین دونوں یہی کہتے ہیں پرانی نسل نئی نسل, ہم پرانی نسل کے آپ نئی نسل کے ہیں, بچے یہ بات بولتے ہیں اور آپ نہیں سمجھتے ہماری بات کو. اس بارے میں آپ کیا کہیں گے؟ اس پرانی نسل میں جو والدین ہیں اور نئی نسل میں جو بچے ہیں, کیا فرق ہے؟
دیکھیں جی, ہم یہاں پہ دیکھتے ہیں کہ نئی نسل کے بارے میں دو نظریے ہمارے سامنے ہیں. ایک طرف تو ہم پرانی نسل کو دیکھتے ہیں کہ ہمیشہ جو ہے وہ نئی نسل کے بارے میں بدگمانی کا شکار رہتی ہے, ہمیشہ ان کو کہتی ہے کہ آپ جو ہے جلد باز ہیں, حوس اور ان چیزوں کا شکار ہیں, آپ جو ہے وہ ذہنی طور پہ آپ جس طرح ہم اپنے دور میں کام کرتے تھے آپ وہ نہیں کر پا رہے, ذہنی اپروچ آپ کی کم ہے. ایک طرف یہ چیز ہے, یعنی منفی سوچ ہے ان کے بارے میں. دوسری طرف نوجوان نسل کا نظریہ یہ ہے, وہ اس نظریے کو رد کرتے ہیں, وہ کہتے ہیں کہ جتنے آج ہم ذہین ہیں کسی دور میں ذہانت جو ہے اور فطانت جو ہے وہ اس ان حدود تک نہیں پہنچی تھی, لہٰذا جو ہم بات کریں گے وہ اتھینٹک ہوگی اور آپ جو ہیں وہ فرسودہ خیالات کے, دوسرے الفاظ میں جو ہیں آپ کے خیالات فرسودہ ہیں, آپ ہماری اپروچ کو پہنچ ہی نہیں سکتے. لہٰذا دونوں نظریے میں سمجھتا ہوں کہ افراد اور تفرید کا شکار ہے. ایک درمیانی راہ ہمیں نکالنی چاہیے. بچے بھی اپنے آپ کو جو ہے وہ انسان کامل نہ سمجھیں, وہ بھی تربیت کے مرحلے میں ہیں اور والدین اور بڑوں کی بات کو سنیں, اور والدین کو بھی چاہیے کہ وہ بچے ان سے کسی بعد کے دور میں پیدا ہوئے ہیں. اور یہ ایک حقیقت ہے کہ ہر بعد میں آنے والا دور علمی لحاظ سے, ذہنی لحاظ سے پہلے دور سے ترقی یافتہ تر ہوتا ہے, آگاہی زیادہ ہوتی ہے. لہذا میں سمجھتا ہوں کہ والدین اور بچوں کو یا نئی نسل اور پرانی نسل کو ایک درمیانی راہ اختیار کرنی چاہیے, ایک دوسرے کی بات کو سمجھنا چاہیے اور ایک دوسرے کے قریب آئیں, تاکہ وہ ایک دوسرے کی, جب تک ایک دوسرے کے قریب نہیں آئیں گے میں سمجھتا ہوں کہ ایک دوسرے کی بات کو نہ سمجھ سکتے ہیں اور نہ ہی سمجھا پاتے.
بہت شکریہ قیصر صاحب, بہت ہی بہترین گفتگو چل رہی ہے آپ کے ساتھ. لیکن ناظرین, یہاں وقت ہوا ہے خورم کے پاس چلنے کا, دیکھتے ہیں خورم ہمیں کہاں لے کے جا رہے ہیں.
بہت شکریہ رباب, اور آپ لوگوں کی گفتگو انشاءاللہ جاری رہے گی. ہم لوگ چلیں گے اسلام آباد اسٹوڈیو کی طرف, جہاں پر لیلہ بتول صاحبہ وکیل ہیں اسلام آباد ہائی کورٹ کی اور سماجی کارکن بھی ہیں, ان سے گفتگو کرتے ہیں. ایک بار پھر آپ کو خوش آمدید کہتا ہوں لیلہ بتول صاحبہ, اور شکریہ ادا کرتا ہوں کہ آپ نے ہمارے پروگرام کے لیے ٹائم نکالا. لیلہ بتول صاحبہ, تھوڑا سا قانونی لحاظ سے بات کرتے ہیں. ہمیشہ کہا جاتا ہے بچوں کے حقوق کے تحفظ کے لیے قوانین موجود ہیں یا نہیں. میں آپ سے پوچھوں گا, ماں باپ کے حقوق کے تحفظ کے لیے قوانین موجود ہیں یا نہیں؟ کیونکہ آج کل مجھے لگتا ہے ایسے کہ ماں باپ کچھ خطرے میں پڑ گئے ہیں.
تو یہ ہے کہ بچوں کے لیے تو بہت سے قوانین موجود ہیں بہت, کیونکہ بچے جو ہیں, ماں باپ جو ہیں وہ اپنے آپ کو پروٹیکٹ کر سکتے ہیں.
صحیح.
لیکن بچے جو ہیں نا, ظاہر سی بات ہے, ہمیشہ ویک لوگوں کے لیے زیادہ, کمزور لوگوں کے لیے زیادہ قوانین بنائے جاتے ہیں تاکہ ان کا استحصال نہ ہو سکے کسی بھی حساب سے, ذہنی جسمانی طور پہ جس حساب سے ان کا استحصال نہ ہو سکے, ان کو کسی غلط اس کے لیے پرپز کے لیے استعمال نہ کیا جا سکے. اسی لیے عورتوں کے اور بچوں کے حقوق زیادہ رکھے گئے ہیں. لیکن جہاں آپ کہتے ہیں نا کہ والدین کے حقوق ہے, والدین کے بچوں پہ والدین کے حقوق ہے, والدین کے بچوں پہ حقوق ہے, یہ بات بالکل ٹھیک ہے. اور دوسرا یہ ہے کہ جب ہم بچوں کی بات کر رہے ہیں تو ہمیں بچوں کو رائٹس بہت سارے دیے ہوئے, لیکن ہم بہت سے رائٹس ان کو حقوق نہیں دے پا رہے. پہلی بات یہ اس میں یہ ہے کہ بچوں کو زندہ رہنے کا, ایک میں نے پہلے بھی ایک پروگرام میں بات کی تھی کہ بچوں کو زندہ رہنے کا حق, ٹھیک ہے, ابھی بھی بہت سے ایسے ممالک موجود ہیں, اور عہد جاہلیت میں بھی یہ ہوتا تھا کہ بچیوں کو خاص طور پہ زندہ گاڑ دیا جاتا تھا. یہ بات اس لیے کر رہی ہوں کہ ابھی بھی کچھ لوگ ایسے موجود ہیں, بہت سے لوگوں کی سوچیں ہیں کہ بچیاں جو ہیں نا وہ بچوں سے جو ہیں وہ برتر نہیں ہے,
بالکل صحیح,
ان کو وہ عزت نہیں دی جاتی. حالانکہ ہمارے نبی صلی اللہ علیہ وسلم اپنی بیٹی کو بہت عزت دیتے تھے, اور پوری دنیا میں مقام ان کا سب کو پتہ ہے. بی بی فاطمہ زہرا السلام کی بات کر رہی ہوں. اب ایک بات میں امام علی علیہ السلام کی کرنا چاہتی ہوں. انہوں نے اپنے بیٹے امام حسن سے کہا کہ بچہ جو ہوتا ہے اس کا دل جو ہوتا ہے وہ خالی زمین کی طرح ہوتا ہے,
ٹھیک ہے.
اس میں والدین جو ہے, جو کچھ جس طرح زمین خالی ہوتی ہے نا, اس میں آپ کچھ ڈال دو, ٹھیک ہے, تو وہ وہی لے لے گی, ٹھیک ہے, خالی ہوتی ہے, کیونکہ جس قسم کا بیج بو دو تو وہ وہی فصل آئے گی اس کی. इसलिए उन्होंने कहा कि इमाम हसन साम को इमाम अली ने कहा कि आपको मैंने इस तरीके से इस नरमी से परवरिश किया है कि इससे पहले कि आपका दिल जो है वो सख्त हो जाए और आपका दिमाग जो है वो मसरूफ़ हो जाए। हमें ये मिसालें जो हैं हजूर सल्लल्लाहु अलैहि वसल्लम हमारे इमामों नबियों की मिसालों से हमें सीखना चाहिए। हम कहते हैं कि आज की नस्ल कल की ये सब कुछ, लेकिन हमारे इमाम हमारे नबी हमें जो बता गए हैं वही अब सामने आ रहा है, वही हकूक की शक्ल में आ रहा है, वही कवानीन बन रहे हैं, वही सब कुछ बन रहा है जो पीछे आ रहा है। बच्चों के बारे में हजूर सल्लल्लाहु अलैहि वसल्लम के क्या इरशादात थे, हजूर सल्लल्लाहु अलैहि वसल्लम ने क्या कहा, अब जो हम बात करते हैं वही उसी को हम अपने कानून में लेके चलते हैं। ठीक है, वालदैन वालदैन को चाहिए कि बच्चों का बहुत ज़्यादा ख्याल रखें, उनकी उनकी अच्छी तरबियत करें। यही हमारे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि बच्चों की तरबियत बहुत अच्छे तरीके से करें, उनकी निगहदाश्त बहुत अच्छे तरीके से करें, ताकि वो बहुत अच्छे किरदार के मालिक बने। जब वो अच्छे किरदार के मालिक बनेंगे, अच्छी तरबियत होगी, तो वो सब कुछ दुनिया में हासिल कर लेंगे जो वो हासिल करना चाहते हैं। और जी इसी तरह हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के इरशादात को हम लेके आगे चलें तो बच्चों की तरबियत अगर हम इन्हीं नबियों की जिंदगियों से ले लें जो उस जमाने में जहाँ पे किसी किस्म का कोई मीडिया, टीवी, रेडियो, किसी किस्म की अखबार नहीं थी, लेकिन उस वक़्त आम बहुत बड़े बड़े आलिम पैदा हुए, बहुत बड़े बड़े स्कॉलर जिसमें ख्वातीन भी थी, मर्द भी थे, और उन्होंने पूरी दुनिया पे तरक्कियां की। आज हम अगर उनकी बातें सुनते हैं, पढ़ते हैं, तो हम कहते हैं कि हमारे पास उतना भी इल्म नहीं है जो हम उस जमाने में था। इसका मतलब ये है कि उनकी घरों से तरबियत किस तरह की गई, किस तरीके से की गई, अभी भी हम उन्हीं से अगर सीख लें तो बहुत कुछ होगा। बच्चों के बारे में मैं ये कहना चाहती हूँ कि बच्चों की तरबियत में माँ बाप को किसी किस्म का कोई कमी बेशी नहीं रखनी चाहिए, उनको बहुत अच्छे तरीके से। और अगर पहली तो बात बच्चों का हक यह कि माँ बाप से बच्चों को दूर ना किया जाए या माँ बाप अपने बच्चों को अपनों से दूर ना करें, ये बच्चों का हक है कि बच्चे जो है वो माँ बाप के करीब रहें। लेकिन कुछ ऐसे हालात हो जाते हैं कि घरों में बच्चों को जहनी, जिस्मानी या समाजी हिसाब से उन पर तशद्दुद या किसी किस्म से उनके साथ नारवा सलूक रखा जा रहा होता है। इस तरह के हालात होते हैं जिससे बच्चों की जहनी नशोनुमा, जिस्मानी नशोनुमा वो रुक जाती है, तो फिर इसमें अदालतें और कानून मौजूद है और हुकूमत, ये सारी जिम्मेदार है कि बच्चों को उस जगह से हटा लिया जाए, उनके लिए एक उनके लिए ऐसे ख़ानदान ढूंढे जाए जो उनकी तहवील में दिया जाए, जहाँ उनकी अच्छी तरीके से तरबियत हो, अच्छे तरीके से उनको खाना पीना, उनकी जहनी जिस्मानी नशोनुमा में कोई कमी ना हो, तालीम में कोई रुकावट ना हो, और इस तरीके से। और अगर माँ बाप जो है वो हो गए, ये मैं बातें इसलिए कर रही हूँ कि बहुत सी चीज़ें हैं जो आम लोगों को, और मैं बड़ी आसान जबान में इसलिए बताना चाहती हूँ कि बहुत से बातें हम घर में बैठ के आराम से सुकून से भी तय कर सकते हैं, चाहे लेकिन गांव में हमारी अदालत और हमारे जो हुकूमत है इसकी अव्वलीन जिम्मेदारी बच्चों की है, क्योंकि मुफीद शहरी बनाने में इन सब का किरदार है। तो अब यह है कि बच्चे अगर वालदैन अलहदा हो जाते हैं, उनमें अलहदगी हो जाती है खुदा न खास्ता, तो उस वक्त यह है कि बच्चों के लिए हुकूमत की जिम्मेदारी है कि वो ऐसे घर ढूंढे, ऐसी फैमिलियां ढूंढे जो उनको अच्छे तरीके से देखभाल कर सके, उनकी तरबियत कर सके, उनकी नशोनुमा लुक आफ्टर उनको कर सके अच्छे तरीके से। और अगर अगर वो नहीं अच्छा, एक ये बात होगी, दूसरी ये है कि माँ बाप से फिर भी उनको अलहदा नहीं किया जा सका, क्योंकि माँ बाप बच्चों का माँ बाप पे बहुत ज़्यादा हक है और माँ बाप का बच्चों पे हक है। बच्चे जो हैं उनको कॉन्टैक्ट में, उनको रबते में रखा जाए माँ बाप के। अगर ऐसा भी होता है कि अदालतें जो होती हैं माँ बाप में अलहदगी हो जाती है, अदालत जो है वो माँ के हक में बच्चों को तहवील दे देती है, क्योंकि बच्ची असल में कानून ये है कि बच्ची जो है जब तक वो जवान नहीं हो जाती, उसकी शादी नहीं हो जाती, वो माँ की तहवील में रहेगी। ठीक है, और जो बच्चे का लड़के का ये है कि वो 7 साल तक माँ के साथ रह सकते हैं, उसके बाद जो है अगर बाप दावा करना चाहे तो वो बाप के पास जा सकता है, लेकिन बेटी की सूरत में ये बात नहीं है। अब ये है कि जब ऐसे हालात पैदा हो जाएं तो बेहतर ये है कि बच्चों को माँ बाप के साथ रबते में रखा जाए। माँ बाप की जो आपस की जो रंजिशें हैं उसको छोड़ के बाप, अगर बच्चा बाप के पास है तो माँ के साथ उसको रबते में रखा जाए, उसके साथ मिले, उससे बात करे, ताकि उसके दिल में उसके जहन में किसी किस्म की वो बात ना रह जाए कि मैं बाप की कमी मेरे में रह गई या मेरे में माँ की कमी रह गई, क्योंकि उसको दोनों माँ बाप का प्यार, शफकत, मोहब्बत और वो सब सब कुछ चाहिए माँ बाप से।
लाल बिजू साहब, गुफ्तगू आपके साथ जारी रखेंगे, बहुत शुक्रिया। सवाल यहाँ पर मैं अगले हिस्से में आपसे ये करूँगा कि आपने कहा कि बहरहाल बच्चों को तहफ़ुज़ मिलना चाहिए, बच्चों को कुछ घरों में कभी कभार ऐसा होता है कि तहफ़ुज़ नहीं मिलता, दिमागी तौर पर टॉर्चर किया जाता है, जिस्मानी तौर पर टॉर्चर किया जाता है, लेकिन एक मसला दूसरी तरफ से भी उठ रहा है, आप सामाजिक कारकुन भी हैं, कि बच्चों को कंट्रोल करना भी तो लैला बतूल साहिबा सख्त हो गया है, मुश्किल हो गया है, बहुत गर्बी सोच का आना हमारे ममालिक में और एक किस्म का हमला होना और फिर बच्चों का अजीब गरीब किस्म की ख्वाहिशात रखना, फिर उसको कंट्रोल रखने के लिए कहीं ना कहीं ऐसा हो जाता है कि माँ बाप को जो है वो ऐसे हरबे इस्तेमाल करने पड़ते हैं जिसकी वजह से कुछ वायरल नुकसान दिखने पड़ते हैं। इसके बारे में आप क्या कहेंगी, बात करेंगे आपसे। अभी वक्त हुआ है हम एक पार्क की सैर करेंगे, मिली पार्क, और उसमें कहा जाता है एक उस पार्क के अंदर एक महल है जिसका नाम है बहराम, उसकी भी सैर करेंगे। तो चलते हैं पार्क की सैर करते हैं और उसके बाद आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा।
قومی صحرا پارک جنوب مشرقی تہران میں ایک وسیع و عریض علاقے میں واقع ہے۔ یہ علاقہ مرکزی ایران کا ایک منفرد مقام شمار ہوتا ہے۔ یہ علاقہ جسے اب قومی صحرا پارک قرار دیا گیا ہے، قدیم زمانے میں مرکزی ایران سے دریائے قزوین یا کیسپین سی کی جانب جانے والے کاروانوں کے پڑاؤ کا مقام تھا۔ اس علاقے میں قاجاریہ دور کے آثار اب بھی باقی ہیں، جن میں سے ایک 40 کلومیٹر طویل سڑک بھی ہے جسے اونٹوں کے کاروانوں کی رفت و آمد میں سہولت پیدا کرنے کی غرض سے بنایا گیا تھا۔ لیکن سب سے قابل دید مقام صفوی دور میں تعمیر کیا جانے والا کارواں سرائے ہے جو کاخ بہرام کے نام سے مشہور ہے، جہاں قافلے آ کر رکتے اور آرام کرنے کے بعد سفر کی اگلی منزل کی جانب روانہ ہوتے تھے۔ یہ محل قوم کی نمک جھیل کے شمال مشرقی ضلع میں کوہ سیاہ کے دامن میں واقع ہے، جو اب تہران صوبے کا ایک سیاحتی مقام بن گیا ہے۔ بہرام میں محل میں 4 سنگی بالکونیاں ہیں اور اس کے داخلی دروازے بہت اونچے اور بڑے بڑے ہیں۔ بہرام محل کے چاروں گوشوں میں 4 بڑے بڑے اور گول مینار یا ٹاور بھی بنائے گئے ہیں، جنہیں قدیم زمانے میں حفاظت اور نگرانی کے لیے استعمال کیا جاتا تھا۔ بہرام محل میں ایک وسیع و عریض صحن ہے جس کے چاروں طرف لا تعداد کمرے اور حجرے بنے ہوئے ہیں۔ شاہ کے آرام کا کمرہ جسے اتاق نشیمن کہتے ہیں مغربی ضلع میں واقع ہے اور یہ دوسرے کمروں کی نسبت زیادہ بڑا ہے اور کشادہ بھی۔ صفوی دور کی اس یادگار کی تعمیر نو اور مرمت کا کام معروف ماہر تعمیرات احمد کبیری نے انجام دیا۔ صحرا کے بیچوں بیچ واقع ہونے کی وجہ سے اس عمارت میں رات کا منظر انتہائی خوبصورت ہوتا ہے اور چاروں طرف ستاروں اور کہکشانوں کی چادر تنی دکھائی دیتی ہے۔ ستاروں اور علم نجوم میں دلچسپی رکھنے والوں کے لیے اس سے بہترین مقام اور کوئی نہیں ہو سکتا جہاں سے وہ آسانی کے ساتھ ستاروں کو رصد کر سکتے ہیں۔
آپ نے ناظرین رپورٹ ملاحظہ فرمائی، امید ہے کہ آپ کو پسند آئے گی۔ فوراً چلیں گے رباب کی طرف تاکہ رباب گفتگو کے حصے کو آگے بڑھا سکیں۔ جی
بہت شکریہ خورم۔ جیسا ناظرین جانتے ہیں محترم قصور عباس الوی صاحب ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں، نئی نسل کے بچے اور والدین کے فرائض۔ فوراً چلتے ہیں اپنی گفتگو کی طرف۔ قصور صاحب، والدین کے فرائض یا والدین کی ذمہ داریاں نئی نسل کے بچوں کے لیے کیا ہے؟
جی بالکل جی، والدین کی ذمہ داریاں بہت سنگین ذمہ داریاں ہیں۔ ابھی خورم بھائی ذکر کر رہے تھے، فرما رہے تھے کہ غربی افکار کا جب حملہ ہوتا ہے بچوں پر تو اس وقت سنبھالنا ان کو مشکل ہو جاتا ہے، اس میں کوئی شک نہیں ہے۔ ایک روایت امام صادق علیہ الصلوۃ والسلام سے ہم تک پہنچی ہے، امام فرماتے ہیں کہ العالم بزمانہ ہی لا تہجم علیہ اللوابس، کہ ہر وہ شخص جو اپنے زمانے کے افکار، اپنے زمانے کے حالات سے آگاہ ہوتا ہے، جب اس پر سنگین اور خطرناک قسم کے جو افکار ہیں ان کا حملہ ہوتا ہے تو وہ اس کا دفاع کر سکتا ہے۔
ٹھیک،
یعنی کہنے کا مقصد یہ ہے کہ فقط وہی لوگ کامیاب ہوتے ہیں ایسے مسائل میں جو حالات سے آگاہ ہوں۔
بالکل،
کیونکہ یہ ایک ایسا مرحلہ ہوتا ہے جب دوسرے افکار جو ہیں غربی، خاص طور پہ استعماری افکار کا حملہ ہو، تو میں سمجھتا ہوں کہ اس وقت ہر کسی کا کام نہیں ہے کہ وہ اس کے مقابل میں سد جو ہے وہ بن سکے۔ لہٰذا ایک یہ چیز ہے کہ آگاہی ضروری ہے، والدین بچوں کو آگاہی دیں۔ دوسری چیز یہ ہے کہ یہ ایسا دور ہے کہ بچوں کی اپروچ بڑوں سے کم نہیں ہے، والدین بچوں کے ساتھ بہت سارے معاملات میں مشورہ کریں،
کیونکہ اس
کی بات چیت کریں، مشورہ کریں، ایک دوسرے کو سمجھیں اور سمجھائیں تاکہ جو ہے دوری جو ہے وہ کم تر ہو ان کے درمیان۔ ان کی جو ہے تعلیم اور تربیت میں ان کی تشویق کریں۔ ایک چیز یہ ہے کہ بچوں کو خاص طور پہ، پھر نوجوانوں کو، اور پھر جب انسان جوانی کے مرحلے میں پہنچتا ہے، تو ان تینوں مراحل کے لیے والدین اپنے بچوں کو آمادہ رکھیں اور ہر مرحلے میں ان کی جو خاص ذمہ داریاں ہوں ان کو قبل از وقت جو ہے وہ آگاہ کریں۔ اگر وہ بچہ ہے تو ان کو سمجھائیں کہ بچوں کو کیا کام کرنے چاہیے۔ نوجوانی کے مرحلے میں جی یہ حد ہے، آپ کو اس طرح جو ہے یہ کام، مثلاً ان کی مسئولیت، ان کے جو کرنے کے کام ہیں ان سے بچوں کو آگاہ کریں۔ اگر وہ نوجوانی میں قدم رکھ رہے ہیں تو اس وقت کی جو ان کی ذمہ داریاں ہیں ان سے آگاہ کریں، اور اسی طرح بعد کے مراحل تعین کے، مثلاً ایک انسان جوان کامل جو ہے جس کی سوچ وہ پختہ ہو جائے، اس حد تک جو ہے والدین کی رہنمائی بچوں کے لیے ضروری ہے۔ اگر والدین اس طرح کی یہ ذمہ داریاں، بنیادی ذمہ داریاں ادا کریں، تو میں سمجھتا ہوں کہ ایک بہترین نسل جو ہے وہ بعد میں وجود میں آ سکتی ہے۔
قصور صاحب کی بات یہاں تک تو بالکل ٹھیک ہے، لیکن مسئلہ یہ بھی ہے کہ کچھ والدین یہ سوچتے ہیں کہ ہم نے بچوں کو اسکول میں ڈال دیا تو وہ اسکول ہی تربیت کر رہا ہے، اسکول ہی ٹیچر زیادہ جانتی ہے بچوں کے بارے میں، اور ایک طرح سے بول سکتے ہیں کہ اپنی ذمہ داری سے منہ موڑ لیتے ہیں اور بولتے ہیں نے بچے کو اسکول میں ڈال دیا۔ لیکن آیا اسکول میں بھی کبھی ایسا تھا برے دوستوں کی صحبت ہوتی ہے اور بچے اس میں بھی کچھ بہت کچھ سیکھ جاتے ہیں، تو اس بارے میں آپ کیا کہیں گے؟
جی بہت مہم ہے سوال۔ اس میں جو والدین کو جس چیز کی طرف توجہ دینی چاہیے وہ یہ ہے کہ بہتر جو ہے اداروں کا انتخاب کریں۔ انتخاب جو ہے بہت مہم ہے، بر وقت انتخاب جو ہے۔ اگر والدین اچھے، اور کم از کم میں سمجھتا ہوں کہ آج ایک چیز، کمپٹیشن اتنا زیادہ ہے कि वालदैन ये तो देखते हैं कि ए लेवल है, ओ लेवल है,
बिल्कुल
यानी लेवल्स को देखते हैं, वहाँ पे लैंग्वेज को देखते हैं,
बिल्कुल
जिस चीज़ की
इंग्लिश
तरफ,
मीडियम है और
जी
इस तरह, बिल्कुल
जिस चीज़ की तरफ कमतर तवज्जो दी जाती है वो ये है कि आया वहाँ पे दीनी इस्लामी रिवायात, अखलाक, अकदार, इन चीज़ों को भी अहमियत दी
बिल्कुल
जाती है, आया
बिल्कुल
वहाँ पे तालीमात जो हैं वो एक ख़ास सम्त में तो इंसान को नहीं ले जा सकती।
बिल्कुल
कहने का मकसद ये है कि आज की तालीम, आज के इदारे जो हैं वो इंसान को एक बेहतर डॉक्टर, एक बेहतरीन जो है स्कॉलर, प्रोफेसर तो बना सकती हैं, लेकिन एक
इंसान
बेहतरीन इंसान बनाने से कासिर हैं।
जी
लिहाजा वालदैन का जो है बुनियादी फरीज़ है कि वो इदारों में के इंतखाब में जो है वो दिक्कत नज़र से जो है वो तहकीक करें।
जी कैसा साहब, ऐसे जहन में एक सवाल आया और वो सवाल ये कि अक्सर देखा गया है वालदेन बच्चों को कंप्यूटर गेम्स की तरफ भेज देते हैं, आप बेटा खेलिए, और वालदेन जैसे माँ अपनी कुकिंग कर रही है या अपना खाना पका रही है, बाप ने उसमें कंप्यूटर्स गेम में बच्चे कुछ इस तरह से हो जाते हैं कि अकेले से रहना शुरू हो जाते हैं, वो जॉइंट फैमिली सिस्टम ख़त्म हो गया है, और आप ये बोल सकते हैं रात को साथ बैठ के खाना खाना जो है, आया इसका भी असर हमारी ज़िंदगी पर कैसा पड़ रहा है, बच्चों की ज़िंदगी पर खास तौर पर?
बिल्कुल है जी, असर है, बच्चे डिप्रेशन का शिकार होते हैं ऐसे मसाइल से,
जी
जब बच्चों को वक्त नहीं देंगे वालदैन, बच्चे खुद ब खुद मायूसी का शिकार होते हैं,
ठीक
और जब बच्चे मायूसी का शिकार होते हैं तो वो खुद ब खुद ही वालदैन से दूर इख्तियार करते हैं।
सही
पहले तो वालदैन उनको अपने से दूर रखने की कोशिश करते
बिल्कुल
हैं, उनको वक्त नहीं दे पा सकते मजबूरी की वजह से, लेकिन जब इस मरहले पे बच्चे पहुंच जाते हैं तो वो वालदैन की जिम्मेदार, उनकी ज़रूरत को महसूस ही नहीं करते, खुद ब खुद उनसे दूर
बात छुपाने लगते हैं,
छुपाने लगते हैं, बहुत सारे उनके अंदर जो है अखलाकी जो हैं कोताहियाँ और बुराइयाँ जो है पैदा होना, जिसकी वजह से वालदैन को बहुत सारे बच्चों की एक्टिविटीज़ से आगाही नहीं होती। लिहाजा जिस हद तक वालदैन बच्चों के नज़दीक रहेंगे, हर मरहले में उनके पास रहेंगे, उनसे मशवरा करेंगे और उनकी खासतौर पे मुश्किलात जो हैं उनको हल करने की कोशिश करेंगे, देखेंगे ये एक साइकोलॉजिकल मसला है, यानी जिस हद तक वालदैन बच्चों के साथ जहनी हमाहंगी ज़्यादा रखेंगे, उनके मसाइल को दर्क करेंगे, उनकी जहनीत और फ़िक्र को दर्क करेंगे, उसी हद तक उनकी मुश्किलात से आगाह होंगे और फिर मुश्किलात को हल करने में जो है वो अमली इकदाम करेंगे।
जी और मेरे ख्याल से इस तरह होना चाहिए कि रात का खाना मेरे ख्याल से पूरी फैमिली को बैठ के इकट्ठा तो ज़रूर ज़रूर खाना चाहिए, ताकि आप अपने मसाइल बच्चों के या वालदेन के जो है आपस में बैठ के उनको हल करें। कसा इंशाल्लाह हमारी जो गुफ्तगू है वो जारी रहेगी, लेकिन नाजर यहाँ हमें चलना है खुरम की तरफ, और देखते हैं खुरम में कहाँ लेके जा रहे हैं।
बहुत शुक्रिया, और जी हम लोग चलेंगे इस्लामाबाद स्टूडियो की तरफ जहाँ लैला बतूल साहिबा हमारे साथ मौजूद हैं। लैला बतूल साहिबा, सवाल मैंने आपसे पूछ लिया कि आजकल के हालात में बहुत मुश्किल हो गया है बच्चों को पालना पोसना, क्योंकि कुछ गर्बी अफकार हमारे घरों में घुस गए हैं, कुछ ऐसी ख्वाहिशात जिनको पूरा नहीं किया जा सकता, जो सही नहीं है, बच्चे इस बात को समझते नहीं हैं, और फिर हो ये जाता है कि बच्चे दुश्मन बन जाते हैं अपने वालदैन के, कि भाई आप क्यों हमें रोक रहे हैं इस काम से।
यहाँ पे फिर मैं ये बात करूँगी कि बच्चे जो है ना वो फिर भी माँ बाप से कमतर, चाहे वो किसी भी ज़माने में पहुंच जाएं, कहीं पे भी पहुंच जाएं, जितनी भी तालीम हासिल कर लें, वो बच्चे ही रहेंगे माँ बाप की नज़र में, अपने उस्ताद की नज़र में, ठीक है, और अपने बड़ों की नज़र में। उसकी वजह ये है कि माँ बाप, उस्ताद और जो आपके बड़े हैं, बुज़ुर्ग हैं, उनके पास उनका तजर्बा होता है, ज़िंदगी का निचोड़ होता है, ठीक है, जो हम ना कंप्यूटर पर बैठ के, ठीक है, मैं सिर्फ किताबें पढ़ के, ठीक है ना, और मैं सिर्फ एक दोस्तों के साथ आपस में वीडियो गेम्स के बारे में डिस्कशन करके, डिस्कशन का योगा की बातचीत करके, ये जो है ना हम आलिम नहीं बन सकते बच्चे ना, कि वो ये समझते हैं कि माँ बाप हमें गलत बता रहे हैं, माँ बाप जो है वो पिछले ज़माने के हैं और हम आगे के ज़माने के हैं। यहाँ भी तरबियत और जो माँ बाप जो तबीयत बच्चे की कर रहे हैं ना, वो ही काउंट हो रही होती है। क्यों? आप देखेंगे कि कुछ लोग पहले भी ज़माने की बात देख लें, लोग बाहर के मुल्कों में पढ़ने के लिए जाते थे, माँ बाप अपने बच्चों को बाहर के मुल्कों में पढ़ने के लिए भेजते थे, बाहर के ममालिक में, यूरोपियन कंट्रीज़ में, बहुत से मुख्तलिफ ममालिक में, जो हमारे मुल्क से बहुत आगे हैं वो मुल्क, हर हर टेक्नोलॉजी में, हर चीज़ में, तालीम में, अपने जो है अपने सराउंडिंग में, अपने रहने सहने के लिविंग स्टाइल जो होता है जिसको कहते हैं, उसमें वो बहुत आगे हैं, ठीक है, आगे हैं। लेकिन वहाँ पे भी आप देखें कि उनके बच्चे इसी किस्म के मसाइल का शिकार है, उसकी वजह, ठीक है, उसकी वजह ये है कि माँ बाप बच्चों पे तवज्जो ना दें। जो माँ बाप बच्चों पे तवज्जो नहीं देते, जो माँ बाप बच्चों की सही नशोनुमा नहीं करते, उनसे बैठ के आराम से हर मसले पे बात नहीं करते, वही बच्चे ख़राब होते हैं। ये मैंने बाहर के मुल्क जाने की बात ये की कि बहुत से माँ बाप बच्चों को ना बाहर के मुल्कों में पढ़ने के लिए भेजते थे। अच्छा, अब उनमें से कुछ जो बच्चे थे वो पढ़ लिख के वापस आते थे और अपनी अपने मुल्क की रिवायात ले के वापस आते थे, ना कि उस मुल्क की रिवायात और उस मुल्क की जो है ना वो ट्रेडिशन रिवायात जो
जी जी
है उनके उनका मजहब या अपने आप को बदल के नहीं आते थे। वो उसी हालत में आते थे जिस हालत में उसके माँ बाप उनको भेजते थे। ये उन माँ बाप की
तरबियत है।
उनकी हाँ उनको उनका रहना सहना उनको सिखाया जाता माँ बाप ने, तुमने बेटा ये करना है, यूं करना है, इस तरह करना है, इस तरह बैठना है, इस तरह बात करनी है, इस तरह रहना है। अच्छा, अब उनमें से जो दूसरे बच्चे होते थे, जो कुछ बच्चे जाते थे उसमें कुछ जो बच्चे थे वो अपनी रिवायत वापस लेके आते थे, कुछ जो थे वो दूसरे मुल्कों की रिवायत वापस लेके आते थे। इसकी वजह ये थी कि उनकी तरबियत, उनकी नशोनुमा, उनको जो दिया जाता है सबक दिया जाता था घर से, जो पढ़ाया जाता था माँ बाप पढ़ाते थे, उनके उस्ताद पढ़ाते थे, तो उसमें कमी रह जाती है। जो कमी रह जाती है या उनके माँ बाप के साथ उसके ताल्लुकात ठीक नहीं थे, माँ बाप के साथ उसकी कोई ना कोई मसले रहते थे जो माँ बाप ने हल नहीं किए, या उनको माँ बाप ने सही तरीके से बताया नहीं बेटा तुमने इस तरह बात करनी है, इस तरह रहना है, अपने मुल्क की रिवायत लेके वहाँ पे बैठना है, उनसे अपने मुल्क का दिफा करना है और मुल्क की इज्जत का ख्याल रखना है, जहाँ पे जाना है अपनी मुल्क की इज्जत का ख्याल रखना।
अच्छा, लैला बतूल साहिबा, थोड़ा सा गुफ्तगु को दूसरी तरफ लेके आते हैं। और जैसे कि हिंदुस्तान पाकिस्तान में सिविल कोर्ट के नाम से ऐसी अदालतें मौजूद हैं जो घरेलू मसाइल जो पेश आते हैं, अगर मैं कहीं गलती कर रहा हूँ तो मुझे आप तसदीक कर दीजिएगा, कि ऐसे कोर्ट्स हैं जिनमें घरेलू मुश्किलात, लड़ाई झगड़े, उनके बारे में बहरहाल उनका हल निकाला जाता है किसी न किसी तरह। तो ये बच्चों पर अगर तशद्दुद की आपने बात की, अगर होता है तो ऐसे हालात में बच्चे कहाँ, सबसे पहले कहाँ रुजू करें?
देखिए, बच्चे जो है ना सबसे पहले ऐसा बंदा ढूंढेंगे जो मतलब एक जवान अडल्ट, अगर मर्द है, ठीक है ना, मर्द कोई उनके खानदान का है, फैमिली का है, या उनका कोई रिश्तेदारों में से है कोई मर्द या औरत, जो के जवान मिच्योर बंदा, ठीक है, बड़ा बड़ा मतलब कोई भी बड़ी उम्र का बुजुर्ग है, ऐसा बंदा देखेंगे जो उनको ले जाए अदालत में। वहां जाके अच्छा, एक तो ये अदालत से पहले ये हुकूमत की जिम्मेदारी में ये शामिल होता है कि अगर हुकूमत इसको नहीं सही तरीके से हैंडल कर रही तो फिर उसके बाद बच्चे जो हैं जाके रुजू करें किसी भी अपने घर के फैमिली के बड़े फर्द को लेके जाए। वहाँ पे अदालतों में वकील हजरात होते हैं, ठीक है, वो उनके साथ वकील के पास जाएंगे। वो खुद बच्चे होने के नाते वो खुद अपना केस नहीं कर सकते या अपने आप को अपना दिफा नहीं कर सकते।
अच्छा।
वो सारी बात उस बड़े मर्द या औरत जिसके साथ वो आएंगे अदालत में वकील के पास उसको बताएंगे। वो उस बंदे के जरिए उस बच्चे का केस
बहुत शुक्रिया। गुफ्तगु हम आपके साथ जारी रखेंगे, यहाँ पर हमने एक रिपोर्ट मुलाहिजा फरमानी है, रिपोर्ट मुलाहिजा फरमाएंगे और उसके बाद आप लोगों की खिदमत में दोबारा हाजिर होंगे, हमारे साथ रहिएगा। जी नाज़रीन, आप लोगों ने अशार मुलाहिजा फरमाए, माफ़ कीजिएगा मैंने गलती से रिपोर्ट बोल दिया, और शफीए कानी की आवाज़ में अशार थे आपके और आप लोगों ने मुलाहिज़ा फरमाया, उम्मीद है कि आपको पसंद आए होंगे। अभी चलेंगे हम रुबाब की तरफ ताकि रुबाब गुफ्तगू को आगे चला सकें।
जी बहुत शुक्रिया, और बहुत शुक्रिया खूब आशार पेश करने के लिए। कस्वर साहब, कुछ इस तरफ आते हैं कि इस्लाम में वालदेन के फ़राइज़ और बच्चों के वालदेन पर जो फर्ज है, जो फ़राइज़ हैं या जो हक है दोनों का आपस में, क्या कहा गया, किस तरफ इशारा किया गया इसमें?
देखें जी, कुरान मजीद में और आइमा मासूमिन अलैहिस्सलाम की रिवायात में वालिदैन के मकाम को बहुत ही बुलंद और अरफा जो है वो बयान किया गया है। जहाँ भी हम देखते हैं कि खुदावंदे आलम की इबादत का जिक्र है, साथ ही दो तीन जगह पे उसी मकाम पे जो है वालिदैन के साथ हुस्न सलूक करने का भी इशारा दिया गया है। तो ये मकाम जो है वालिदैन को क्यों दिया गया है, इसकी वजूहात क्या हैं? देखें जी, बच्चों को पैदा करना, उनको उनकी गज़ा, उनके और खाना पीना और लिबास का, इस तरह के अमूर जो हैं, मैं समझता हूँ कि ये कोई ज़्यादा मुहिम उमूर नहीं है, बल्कि अगर आप इंसानों के अलावा दूसरे खुदा की मखलूकात को भी देखो तो वो भी इन मसाइल में, तो वो भी अपने बच्चों की जो है उनको सर्दी गर्मी से, ग़ज़ा और इन मसाइल से मुहाफ़ज़त करती हैं। जो चीज़ वालदैन को ये मकाम अता करती है वो ये है कि वो तरबियत है, कि वालदैन किस नहज पर बच्चों को तरबियत करते हैं, ये बहुत मुहिम है। यहाँ पर कहने का मकसद ये है, एक चीज़ ये होगी والدین کا مقام جو ہے، لہذا بچوں کو سمجھنا چاہیے کہ والدین جو ہے ان کا کیا مقام ہے اور ان کی بات کو سنیں. دوسری بات یہ ہے کہ والدین کو اس کے مقابلے میں کیا کرنا چاہیے. ہم دیکھتے ہیں قرآن مجید میں ہے کہ ادعو الی سبیل ربک بالحکمت والموعظہ. یہ اس آیت کا مفہوم اگرچہ بہت وسیع ہے، لیکن یہاں کہنے ایک چیز جو مجھے میری توجہ کو اس طرف جلب کیا اس نے، وہ ہے یہاں پر رب کا لفظ جو ہے، رب کا لفظ جو ہے وہ تربیت سے ہے. تربیت اور رب ایک ہی اس کا جو ہے مصدر ہے دونوں کا. لہذا جہاں بھی قرآن مجید میں رب کا لفظ استعمال ہوتا ہے وہاں حتماً تربیت کا اشارہ ہے. لہذا آپ خدا، یہاں اس کا مفہوم یہ ہے کہ آپ خدا کے رستے پہ کی طرف لوگوں کو بلائیں حکمت اور موعظے کے ساتھ. یعنی مقصد یہ ہے کہ لوگوں کی تربیت کریں اور خاص طور پہ بچوں کی تربیت کریں دو طریقوں سے. یہاں ایک کہنے کا ایک چیز یہ ہے کہ یہاں کوئی ایک خاص روش نہیں بتائی گئی کہ آپ ہر دور میں بچوں کی اسی ایک طرز پہ ہی جو ہے وہ تربیت کریں، نہیں، بلکہ مختلف انداز سے، ہر دور کے تقاضے مختلف ہیں،
ہر زمانے کے ساتھ جو ہے
جی بالکل. یہاں دو چیزوں کی طرف اشارہ کیا گیا ہے، ایک حکمت اور ایک موعظہ. حکمت کا لفظ جو ہے وہ عموماً عقل اور منطق کے ساتھ زیادہ جو ہے اس کا تطابق ہے. لہذا بچے جب میچیور ہو جائیں تو اس وقت ان کو عقلی اور منطقی باتوں سے آپ قائل کریں. اگر وہ کوئی سوال کرتے ہیں تو ان کو خاموش نہ کروائیں، بلکہ ان کے سوالوں کا منطقی اور عقلی جواب دیں ان کو، کیونکہ بچے اس کا جواب چاہتے ہیں. اگر آپ ان کو خاموش کر دیں گے تو ان کے اندر ہی اندر جو ہے وہ اور بہت سارے سوالات جو ہیں وہ جنم لیں گے، اور جب ان کو جواب نہیں مل پائیں گے تو وہ مایوسی کا شکار ہوں گے. ایک چیز یہ ہے. دوسرا ہے موعظہ. موعظے سے مراد یہ ہے کہ آپ بچوں کو قصے، کہانیوں اور میٹھی باتوں سے بھی قائل کر سکتے ہیں. موعظہ یہاں صرف بچوں کے لیے نہیں ہے، پیغمبرانہ روش بھی یہی ہے کہ پیغمبروں کا کام یہ ہے کہ وہ اپنے مخاطب کی ذہنی اپروچ کو دیکھ کے جو ہے وہ بات کرتے تھے. بعض لوگوں کو قصے، کہانیوں سے قائل کرتے تھے، بعض لوگوں کو فلسفیوں کی طرح جو ہے منطقی باتوں سے. لہذا بچوں کو بھی بعض اوقات جو ہے وہ قصے، کہانیوں سے قائل کریں، ان کے سوالات کا جواب دیں،
قاموس کہانی سنا
جی بالکل. اور اگر وہ ذہنی اپروچ ان کی اتنی ہے تو منطقی باتوں سے ان کے کلیدی سوالات کا آپ جواب دیں، تاکہ جو ہے ان کی مشکلات جو ہے وہ آپ ذہنی جو ان کی دغدغہ ہے، مشکلات ہیں ان کی، وہ حل ہو سکے.
جی اگر آپ تھوڑا سا اشارہ بچوں کے جو حقوق ہے، بچوں کے جو فرائض اس طرح جو والدین کے لیے بنتے ہیں، وہ آپ بتا دیں کہ کس طرح بچوں کو احترام رکھنا چاہیے، تو اس پر اشارہ کر دیں.
اسی طرح جی
کہا گیا ہے کہ والدین کو اف تک بھی نہ کہا جائے، لیکن آج کل تو یہ ہو ہی نہیں رہا میرے خیال سے.
کم ترین جو ہے، جو کہتے ہیں کہ کم ترین چیز یہی ہے کہ والدین کو اف تک نہ کہا جائے، بالکل ایک چھوٹا ظاہراً. کوئی شک نہیں ہے کہ بچے، البتہ میں ایک چیز یہاں پہ کہوں گا کہ جب ہم بچے کا لفظ استعمال کرتے ہیں تو خود ہی معلوم ہے کہ بچے کی ابھی ذہنی اپروچ اور وہ اس حد تک نہیں ہے کہ وہ ان مسائل کو دقیقاً سمجھ سکے. لیکن اس میں بھی پھر بھی والدین
کی
تربیت کی بات آتی کہ وہ کس حد تک ان کی تربیت کرتے ہیں کہ وہی بچے جو ہیں وہ ان کو وہ پس دیں، جس کو ہم کہتے ہیں نا کہ واپس کیا لوٹاتے ہیں ان کو.
ہم یہاں یہ سمجھتے ہیں قصور صاحب کہ یعنی والدین بچوں کے لیے آئیڈیل ہیں اور بچے ان کو ہی کاپی کر کے وہی چیز سامنے لے جاتے ہیں.
بالکل بالکل دقیقاً ایسے ہی ہے. جو چیز والدین بچوں کو دیں گے وہی ان سے واپس لیں گے. لہذا جب بچے جوانی اور نوجوانی کے مرحلے میں طے کریں گے تو اس وقت جو ہے وہ ان مسائل کو، دقیق مسائل کو، کہ والدین کا احترام کے ساتھ تاکہ اس کو سمجھ بھی پائیں گے.
جی بہت شکریہ قصور صاحب، ان سارا گفتگو ہماری جاری رہے گی، لیکن یہاں میں چلنا ہے خرم کی.
بہت شکریہ رباب جی، بالکل آپ کی گفتگو جاری رہے گی. چلیں گے اسلام آباد اسٹوڈیو کی طرف. لیلہ بتول صاحب ہمارے ساتھ موجود ہیں. لیلہ بتول صاحب، مختصر سا آخری سوال پوچھنا چاہوں گا آپ سے، وہ یہ کہ کہتے ہیں کہ ماں باپ بچوں کے ساتھ دوستی بنائیں، لیکن اس دوستی میں احترام ختم ہو جاتا ہے، تو اس ایسے حالات میں کیا کیا جائے؟
بچوں کے ساتھ دوستی آج کل کے زمانے میں بنانے کی بہت زیادہ ضرورت ہے، کیونکہ آج کل جو ہے نا دونوں بچے اور والدین جو ہیں ان کی سوچ میں بہت زیادہ فرق ہے، اور آہستہ آہستہ اور بھی فرق آ رہا ہے، کیونکہ بچے اور والدین جو ہے وہ ایک دوسرے کی، والدین بچوں پہ امپوز کرتے ہیں اپنی بات اور بچے جو ہیں والدین پہ امپوز کرتے ہیں. والدین اپنے تجربے کی بات کرتے ہیں اور بچے جو ہیں اپنے نئے زمانے کی بات کرتے ہیں. لیکن یہ ہے کہ احترام بہت زیادہ ضروری ہے، والدین کا احترام بہت زیادہ ضروری ہے، لیکن وہی بات ہے کہ بچے کو ہم جو کچھ دیں گے وہی وہ واپس کرے گا. اس لیے بہتر یہ ہے کہ بچوں کے ساتھ دوستی کریں، اور اس میں احترام کا کوئی وہ نہیں ہے. بچے बच्चे खुद ये देखेंगे, ये फील करेंगे कि माँ बाप से ज़्यादा उनका कोई अच्छा दोस्त नहीं है, माँ बाप से ज़्यादा उनका कोई वेलविशर नहीं है, जो हाँ खैर ख्वाह नहीं है। और जो है जो उनको वो खुद आहिस्ता आहिस्ता ये बात अगर उनको शुरू में नहीं समझ आएगी तो बाद में समझ आएगी, और वो इतना एहतराम देने लगेंगे क्योंकि जब उन्हें ये पता चलेगा कि हमारे वालदैन हमारे लिए क्या कुछ करते रहे हैं, वो भी उनको समझ आने लग जाएगा और वालदैन जो है वो क्या चाहते हैं उनके साथ। और मैं ये चाहती हूँ कि आज के ज़माने में बच्चों के साथ बैठ के ज़्यादा से ज़्यादा वक्त उनको बार बार समझाएं, उनको जो गलत चीज़ है उस पर टोकें, और जो क्योंकि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने भी हमारे नबी का यही इरशाद है कि जब 7 साल का बच्चा हो जाए तो उसको नमाज की तरफ रागिब करो, ठीक है। अगर वो नमाज 10 साल तक की उम्र तक नहीं पढ़ता तो फिर उसको जो है सख्ती से उस पर वो किया जाए। और 10 साल की उम्र के बारे में ये भी हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उनके फिर बिस्तर अलहदा कर दो। मतलब ये कि ये सारी हम अपने नबियों और इमामों की अगर हम ये रिवायात और उनकी जो मिसालें लेके उन्होंने जो बातें कही हैं वो लेके चलें, तो जो पेरेंट्स को वालदैन को आजकल मसले हो रहे हैं ना वो उनको नहीं होंगे, और वो आसानी के साथ बड़ी आसानी के साथ जो है ना वो बच्चों को हैंडल कर सकते।
बहुत बहुत शुक्रिया लैला बतूल साहिबा, वकील हैं, हाई कोर्ट की समाजी कारकुन भी हैं, इस्लामाबाद से आपने हमें प्रोग्राम में ज्वाइन किया, शुक्रिया अदा करता हूँ। आपने बहुत मुफीद बातें की हैं और इंशाल्लाह अगले प्रोग्राम में भी हम कोशिश करेंगे आपसे गुफ्तगू कर सकें। बहुत शुक्रिया।
शुक्रिया जी,
मेहरबानी। नाज़रीन, मैं चलता हूँ LCD की तरफ और मुख्तसर सा आपको कुछ बातें बताऊँगा, और वो ये कि बच्चों को पालने कहा जाता है कि सब्र का फल मीठा होता है, और यही चीज़ इस सिलसिले में भी कही जाती है कि जब आप बच्चों को पाल पोस रहे हैं तो उसमें भी सब्र करें। कुछ नुकात की तरफ मैं इशारा करूंगा और उस पर अगर हमारे वालदैन अमल करें तो मेरे ख्याल में बहुत बेहतर तरीके से बच्चों की परवरिश की जा सकती है। एक, कहा जाता है कि हमेशा बच्चे से गुफ्तगू करें और उस गुफ्तगू में ये पूछें बच्चे से कि उसको क्या चीज़ पसंद है, क्या चीज़ नापसंद है, क्या चीज़ उसके लिए अहमियत रखती है और क्या चीज़ उसके लिए अहमियत नहीं रखती। ये बहुत ज़रूरी है, ख़ास तौर पे वो चीज़ें जो उनकी पढ़ाई से मुतालिक हैं कि वो यूनिवर्सिटी लेवल पे, हाई स्कूल के लेवल पे क्या पढ़ना चाहते हैं। इस सिलसिले में ज़रूर बच्चों की जो अपनी ख्वाहिशात हैं उनको जहन में रखें, उनसे पूछें, अपनी ख्वाहिशात उन पे ना डालें। फिर उसके अलावा कहा जाता है कि अगर बच्चे आपके लिए कोई छोटा सा काम भी करते हैं तो उनका शुक्रिया अदा करें, यानी ज़बान से उन्हें कहें कि बहुत शुक्रिया आपका कि आपने ये काम किया, और ये बहुत जो है बच्चों के लिए बड़ी अहम चीज़ होती है। उसके अलावा एक और बहुत अहम बात की जाती है कि हमेशा जब बच्चों के साथ आप खेल रहे हैं या बच्चों के साथ कोई काम कर रहे हैं तो बच्चा बन के उनके साथ वो काम करें, बड़ा बन के ना करें। और ये भी कहा जाता है कि कुछ लोगों को बच्चों को कंट्रोल करने का बहुत शौक होता है कि बच्चे उनके कंट्रोल में रहें, ये एक गलत सोच है। बच्चों के साथ दोस्ती बना के रखें और उनके साथ मेहरबानी से पेश आएं। वक्त मेरे पास बिल्कुल कम है, फौरन चलेंगे रुबाब की तरफ ताकि रुबाब गुफ्तगू को आगे बढ़ा सकें। जी रुबाब,
बहुत शुक्रिया खुर्रम, हमारे साथ ही बता रहे हैं वक्त हमारा बिल्कुल खत्म हो गया है, बस मैं कसर वासा से बहुत शुक्रिया अदा करना चाहूँगी, बहुत शुक्रिया तशरीफ लाए और बहुत ही कम वक्त में बेहतरीन तरीके से अपने मौजू पर रोशनी डाली। जी खुर्रम,
बहुत शुक्रिया रुबाब जी, बिल्कुल बारह रोशनी डाली गई, पूरा हफ्ता हमने इस मौजू पर गुफ्तगू की और मौजू था नई नस्ल के बच्चे और माँ बाप के फ़राइज़। बहरहाल यहाँ पर मुख्तलिफ बातें आपके सामने आईं और आप लोगों ने सुनी होंगी, मुख्तलिफ हमारे माहिरीन ने बातें की, मज़हबी पहलू से इस पर हमने बात की, कानूनी पहलू से हमने इस पर बात की। और एक बात जो बहरहाल बहुत सामने आई वो ये थी कि ये ज़रूर कहा जाता है कि बच्चों के साथ दोस्ती बनानी चाहिए और बच्चों को भी उस दोस्ती का गलत इस्तेमाल नहीं करना
चाहिए, फायदा
नहीं
उठाना,
बिल्कुल फ़ायदा नहीं उठाना चाहिए। बहरहाल कहते हैं कि माँ बाप से बढ़ के इस दुनिया में कोई खैर ख्वाह नहीं है आपका, इस चीज़ को हमेशा जहन में रखें।
हम कल के मेहमान के बारे में नाज़रीन को बता रहे हैं, डॉक्टर इंशाल्लाह डॉक्टर फहीम मकबूल हमारे साथ मौजूद होंगे और नाज़रीन डिप्रेशन के बारे में या ज़हनी दबाव की जो वजूहत है इंशाल्लाह उस बारे में हम गुफ्तगू करेंगे।
बिल्कुल, बहरहाल मैं एक बार फिर लैला बतूल साहिबा जो इस्लामाबाद से जिन्होंने हमें ज्वाइन किया, कसफर साहब जो हमारे साथ स्टूडियो में मौजूद थे, दोनों का शुक्रिया अदा करूँगा कि वो तशरीफ़ लाए और इस अहम मौजू पर उन्होंने रोशनी डाली। मुझे खुर्रम गर्देजी को और रुबा मंसूरी को प्रोग्राम सुबह जिंदगी से इजाजत दीजिए,
खुदा हाफिज़।